रूपान्तरण कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार. प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र सुरेन्द्र पौडेल. स्थानीय सरकारका विषयमा प्रत्यक्ष रूपमा सम्वाद गरिने यस कार्यक्रममा आज हामी तनहुँको बन्दीपुर गाउँपालिकाले गरेका कामका विषयमा चर्चा गर्नेछौ. पालिकाको विकासको लागि स्थानीय सरकारले कसरी काम गर्दछ, पालिकाका प्राथमिकताका विषयहरू के छन्, ती प्राथमिकतालाई पूरा गर्ने आधारहरू के हुन् लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौ. यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा. अध्यक्ष, स्वागत छ कार्यक्रममा. बन्दीपुर गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ. विकास निर्माणका साथै विविध विषयहरू हुन सक्छन् जुन पालिकाको प्राथमिकताका विषयहरू हुन सक्छन्. यदि भइरहँदाखेरि यहाँको चाहिँ पर्यटकीय सम्भावना भएको एउटा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण पालिका पनि हो, यहाँहरूले पहिलो प्राथमिकता केलाई राख्नु भएको छ? हजुर हजुर, यहाँहरूले जुन बन्दीपुर गाउँपालिकाले बन्दीपुर पालिकालाई अगाडि बढाउनको लागि प्राथमिकताका क्षेत्रहरू के निर्धारण गर्नुभएको छ?
ए हजुर, बन्दीपुर गाउँपालिकाले विशेष गरेर पहिलो प्राथमिकता पर्यटनलाई राखेको छ. बन्दीपुर गण्डकी प्रदेश चाहिँ दोस्रो पर्यटकीय गन्तव्य भएको कारणले हामीले बन्दीपुरका पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पूर्वाधारको विकास गर्दै प्रवर्धनका कामहरू अगाडि बढाएका छौँ. पहिलो प्राथमिकतामा हामीले यो वर्ष भिजिट बन्दीपुर 2025 घोषणा पनि गरेका छौँ. सो अनुसार प्रवर्धन र पूर्वाधार पर्यटनका पोइन्टहरू निर्माण गर्ने र त्यसलाई विकास गर्ने काम गरेका छौँ. जस अनुसार विशेष गरेर बन्दीपुरको सिद्ध गुफाका पूर्वाधारका काम, प्रवर्धनका काम, त्यस्तै गरेर गेट वाल त्यो पनि निर्माणको चरणमा छ, करिब करिब अन्तिम चरणमा पुगेको छ. त्यस्तै गरेर पार्कहरू, पर्यटकीय गाउँहरूमा ढुङ्गा थपनि, त्यस्तै गरेर उज्यालो बन्दीपुर कार्यक्रम र अनि पर्यटकीय क्षेत्र जुन ओजनमा परेका छन् त्यसलाई अगाडि बढाउने काम चाहिँ बन्दीपुर गाउँपालिकाले अगाडि बढाएको छ. त्यसको साथसाथै कृषिलाई पर्यटनसँग जोड्दै शुद्ध अर्ग्यानिक खानेकुराहरू उत्पादन गर्ने र त्यसलाई चाहिँ पर्यटनमा जोडेर बजारीकरण गर्ने काम पनि गाउँपालिकाले अगाडि बढाएको छ. विशेष गरेर हामीले बन्दीपुर यो दुग्ध उत्पादनको क्षेत्रमा एकदमै अगाडि छ. हामी करिब 5,000 लिटर दैनिक दुध यहाँबाट उत्पादन हुन्छ र तरकारीहरू पनि हाम्रा उत्तरका फाँटहरूमा अत्यधिक उत्पादन हुन्छ. त्यसलाई बजारीकरण र स्थानीय लेभलमै यसको बजारीकरण गर्ने प्रबन्ध हामीले मिलाएका छौँ र दक्षिणका फाँटहरू विशेष गरेर त्यसलाई चाहिँ हरियाली बनाउने, समूह गठन गर्ने, दुग्ध उत्पादन, तरकारी र तोरी, मुसुरो, आलुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू हामीले अगाडि बढाएको छौँ र बन्दीपुर एउटा फेरि यो विशेष गरेर पशुपालनमा बाख्राको क्षेत्रमा एकदमै अगाडि छ.
हजुर,
यो हाम्रो कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा भएको कारणले नै उन्नत जातका बाख्राहरू उत्पादन गर्ने, उन्नत जातका मौकाहरू चाहिँ वितरण गर्ने काम हामीले त्यो कार्यक्रममा अगाडि पनि बढाएका छौँ र यसरी कृषि र पर्यटनलाई सँगसँगै लिएर जाने र उत्पादित वस्तुलाई बजारीकरण गर्ने काम अगाडि बढाएको छ. त्यस्तै गरेर हामीले अरू पूर्वाधारका कामहरू पनि अगाडि बढाएका छौँ. त्यसै बन्दीपुरले 12 महिना 6 वटाहरूमा गाडी चल्न सक्ने गरेर हामी आएपछि सबै पक्की सडकहरू निर्माण गर्ने काम अगाडि बढाएका छौँ र जस अनुसार 79 र 80 हामीले धेरै चाहिँ पक्की नाली, ग्राभेलिङ र बाटो फराकीले गर्ने काम गऱ्यौँ भने हामीले 80, 81, 82 यसमा चाहिँ हामीले कन्टिन्यू कालो कत्रेको कामहरू पनि अगाडि बढाएका छौँ. जसले गर्दा उत्पादित सामानलाई बजारमा लैजाने र अनि सबै पालिकामा 12 महिना चल्न सक्ने गरेर ती पूर्वाधारका कामहरू अगाडि बढाइएको छ. त्यसको साथसाथै जसले गर्दा हामीलाई आर्थिक रूपमा सुदृढ बनाउन र आर्थिक रूपमा जोडिन आर्थिक क्रियाकलापहरू अगाडि बढाउन पनि गाउँपालिकालाई र त्यहाँ व्यवसायहरूलाई सहज वातावरण बनाउने काममा चाहिँ हाम्रो अभियान एकदमै जारी रहेको छ। त्यसको साथसाथै अब यो
यहाँले अध्यक्ष यहाँले भन्नुभयो नि हामीले कृषिलाई प्राथमिकता दिएका छौँ र उत्पादनलाई जोडेका छौँ भनेर भन्दाखेरि उत्पादनसँग नागरिकहरूलाई जोड्नु त्यो आफैमा एउटा राम्रो कुरो हो, तर अहिले बन्दीपुरको अवस्था के हो? बाहिरबाट आएका तरकारी खाद्यान्नहरू त्यहाँ उपभोग भइरहेका छन् या त्यो भित्रै आफै उत्पादन गरेर काम गरिराख्नु भएको छ यहाँहरू उपभोग गरिराख्नु भएको छ?
हाम्रो विशेष गरेर तरकारीहरू अत्यधिक उत्पादन हुन्छ
हजुर,
र हामीले गोलमेडाको उत्पादन चाहिँ बन्दीपुरमा त्यति सफल भइराखेको छैन। अरू तरकारीहरू यथेष्ट मात्रामा उत्पादन हुन्छ। बन्दीपुर गाउँपालिकाभित्र उत्पादन हुने तरकारीहरू सम्भव भएसम्म पुगेसम्म हामी यही विरोध गर्छौँ र नपुग्ने अवस्था भएको बेलामा मात्र बाहिरबाट लाउँछौँ र गोलभेडाको खेतीलाई चाहिँ हामीले अलि अभियान्त रूपमा चलाउने सोच छ। त्यो अहिले चाहिँ एकदमै हामीलाई अलि त्यो नपुगेको अवस्था छ। त्यसले हामीले सकेसम्म बन्दीपुरमा उत्पादित वस्तुलाई प्रयोग गरेका छौँ, केही यो सिजनल रूपमा उत्पादन नहुनेलाई चाहिँ बाहिरबाट
हजुर। यहाँले 10 होमस्टेका समूहहरू 124 होटेलहरू त्यो क्षेत्रमा अहिले रहेका छन् होइन, उहाँहरूलाई पर्याप्त मात्रामा तरकारी उत्पादन गर्न सकिने दिन सकिने अवस्था कहिलेसम्म सिर्जना होला?
बन्दीपुरमा 12 होमस्टे र करिब 70 होटलहरू हो
हजुर, हामीले यहाँको वेबसाइटबाटै हेरेर कुरा गरेको हजुर,
हुँदैछ। विशेष गरेर हामीले मलाई लाग्छ हामी 83 यो गोलभेडाको उत्पादनलाई बढावा दिइरहेको छ। त्यो सक्सेस भएपछि चाहिँ हामीलाई 83 सम्भावना हुन्छ भन्ने लाग्छ। तर फेरि बन्दीपुर अलिकति पर्यटकहरूको व्यावसायिक घुइँचो हुने ठाउँ र त्यहाँबाट उत्पादित वस्तु चाहिँ पोखरा दमाउनेतिर पनि पठाउने भएको कारणले उत्पादन जति छ खपत पनि त्यति नै छ, तर 12 पुर्याउन सक्ने अवस्था त अहिले छैन। त्यसलाई हामी एकदमै दक्षिणका पाठहरूलाई हरियाली बनाएर अगाडि लैजाने हाम्रो अभियान चलिराखेको छ। त्यो सफल भएपछि बन्दीपुर मलाई लाग्छ 12 आत्मनिर्भर हुन्छ भन्ने लाग्छ। तर सिजनल रूपमा चाहिँ उत्पादन बढी हुन्छ त्यो बाहिरको पनि
हजुर। जस्तै यो यहाँले तरकारीका कुरा गर्नुभयो नि, यो गरिरहँदाखेरि धेरै ठाउँमा के छ भने किसानले आफ्नो उत्पादनको मूल्य नपाउने, बीचको बिचौलियाहरूले चाहिँ नाफा खाने, किसानहरू मार्कामा पर्ने, उपभोक्ता पनि मार्कामा पर्ने, यो अवस्था धेरै ठाउँमा देखिन्छ। यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
त्यो बन्दीपुरमा पनि एकदमै थियो। हामीले किसानहरू र अनि जुन चाहिँ व्यापारीहरू छ त्यसलाई एकदम भेला गराएर त्यो बिचको व्यापारी र किसान बिचको जुन खाडल छ त्यसलाई चाहिँ घटाउने काम गरेका छौँ। तर अझै पनि सिधै किसानबाट व्यापारी जुन चाहिँ बिक्री वितरण गर्ने चाहिँ पसल छ त्यहाँ पुर्याउन चाहिँ अझै चाहिँ हामीलाई मिहिनेत गर्नुपर्ने छ। त्यस्तो भयो भने किसानले उचित मूल्य पाउँछ। हामीले ती बिचौलियाहरू घटाउने काम चाहिँ गरेका छौँ। त्यसलाई चाहिँ हामी अझै अगाडि बढाउने पक्षमा हामी लागे
हजुर। सिर्फ पर्यटकको हिसाबले पनि बन्दीपुर एउटा आफैमा पनि महत्वपूर्ण स्थल हो होइन, त्यो ठाउँ हो, पालिका हो होइन, अब त्यहाँको पर्यटकीय सम्भावना छ भनेर मात्र हुँदैन, त्यसलाई व्यवस्थित पनि गरेर लैजानुपर्छ होइन। त्यसलाई कसरी व्यवस्थित गर्दै हुन्छ? किनभने त्यहाँ धेरै किसिमका स्थलहरू छन्, कुनै ऐतिहासिक प्राकृतिक हिसाबले महत्वपूर्ण छन् भने कोही मानव निर्मित पछि आएर बनाइएका ठाउँहरू पनि छन्, त्यसलाई सबैले त्यही हिसाबले व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो के छ यहाँहरूसँग योजना?
हामीले पूर्वाधारहरू त हामी करिब करिब 79 अगाडिबाट पनि सुरु भएको निर्माणको काम सुरु भइराखेको छ र कति सम्पन्न पनि भइराखेको छ र अझै केही पूर्वाधारहरू बनाउन पर्ने, संरक्षण गर्नुपर्ने छ। र त्यसलाई अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रवर्धनको काम हो, प्रचार प्रसारको काम, त्यो चाहिँ अलिकति हामी पछाडि परिराखेको अवस्था हो। त्यो कारणले पनि अहिले भिजिट बन्दीपुर 2025 सुरु गरेका छौँ। यसले चाहिँ प्रवर्धन काम गर्छ, प्रचार सामग्रीहरू निर्माण गरेका छौँ, डकुमेन्ट्रीहरू निर्माण गरेका छौँ। त्यसलाई चाहिँ हामी देशका ठुल्ठुला सहरहरूमा चाहिँ हामीले त्यसलाई पुर्याउने सेमिनारहरू गर्ने, बस्ती गर्ने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने गरेर यसको प्रचार प्रसार चाहिँ हामीले अगाडि बढाएको छौँ र कति मानव निर्मित पर्यटक स्थलहरू पनि त्यो सम्पन्नको चरणमा छ। यसमा दुईटा कुरा पूर्वाधार निर्माणकै कुरा हामी कन्टिन्यू अगाडि बढाएछौँ, त्यो पुरै पूर्णता पाएको त छैन र त्यो त्यसलाई सम्पन्न गर्ने काममा अगाडि बढ्दै प्रचार प्रसार र प्रवर्धनका कामलाई चाहिँ हामीले अहिले एकदमै प्राथमिकता हिसाबले अगाडि बढाएको छौँ, जसले गर्दा बन्दीपुरमा आउने पर्यटकहरूको घुइँचो पनि बढेको छ, पर्यटकहरू पनि धेरै आउनु भएको छ र यसले गर्दा पर्यटन प्रवर्धन यहाँका व्यवसायहरूलाई चाहिँ अलिकति राहत महसुस पनि भएको छ, त्यसले गर्दा व्यवसायहरू चाहिँ बाहिरबाट बन्दीपुर आउने क्रम पनि बढेको छ, किनभने बन्दीपुरमा मानव निर्मित धेरै केबल कारहरू बन्जी जम्प जिप फ्लायरहरू रोकवेजहरू यस्ता पनि बन्दैछन्, जसले गर्दा अलिकति चहल पहल पनि बढ्ने र व्यवसायहरू छप्किने क्रम पनि बढेको छ र आर्थिक रूपमा अलिक चलायमन भएर बन्दीपुर अगाडि बढिराखेको देखिएको छ।
हजुर, यहाँले केही मानव निर्मित संरचनाहरूको विषयमा त भन्नुभयो, रेडियो नेपाल सुनिरहनुभएका अहिले तमाम श्रोताहरू लाग्न सक्छ बन्दीपुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो, राम्रो ठाउँ हो भनिरहँदाखेरि आम श्रोताहरूलाई जानकारीको लागि पनि हुन सक्छ, के त्यस्ता ठाउँहरू छन्, किन बन्दीपुर घुम्ने, क्या त्यहाँ गएर के देख्न पाइन्छ?
हजुर, एकदमै महत्वपूर्ण कुरा, बन्दीपुर एकदमै पुरानो एउटा सदरमुकाम पनि हो, यो विशेष गरेर भक्तपुरबाट बन्दीपुर आउने नेवारहरूले एकदम कला संस्कृति पुरानो घरहरूले भरिएको छ, एउटा बजार छ जहाँ चाहिँ भेहिकलहरू चाहिँ फ्री छ, त्यहाँ चाहिँ आनन्दले जान सकिन्छ, त्यो पुरानो सहर एउटा अवलोकन गर्न सकिन्छ काठे काठले बनेको, त्यसपछि त्यहाँ एउटा छानी माईको मन्दिर छ पश्चिमतिर, त्यो छानी माईको मन्दिरबाट बन्दीपुर हेर्दाखेरि एकदमै आँखामा छल्लङ्गमा देख्न सकिने त्यस्तो रमणीय ठाउँ छ, जहाँबाट दक्षिणका फाँटहरू पाल्पा चितवनसम्मका सबै भागहरू देख्न सकिन्छ, अनि त्यो पश्चिमको खानीमाईबाट फेरि बेटवाल मानव निर्मित बेटवाल निर्माण भइराखेको छ, यो करिब आधा आधीको चरणमा पुगिराखेको छ, त्यो बेटवालको अनुभव लिन सकिन्छ, त्यसपछि पश्चिमतिर फेरि मुकुन्देश्वरी राजाको दरबारका भग्नावशेषहरू छ, त्यो संरक्षण गर्ने काम र त्यो मन्दिरहरू बनाउने काम हामीले अगाडि बढाएका छौँ, त्यस्तै यता उत्तरपट्टि टुनिसियन जहाँबाट चाहिँ करिब करिब अन्नपूर्ण हिम श्रृङ्खलाहरू सबै गणेश हिमालसम्म सबै हिम श्रृङ्खलाहरू देख्न सकिन्छ, मसिङ्गी उपत्यका पनि एकदमै जुन रमणीय देखिन्छ, त्यसपछि हामी थोरै पूर्वतिर लागेपछि त्यहाँ शहीद पार्क छ, सासालको क्रान्तिका शहीदहरूको स्तम्भ सहितको शहीद पार्क, अनि त्यसपछि थोरै अगाडि बढेपछि केबल कार त्यहाँ फाइभ स्टार होटल लगायत जी फ्लायर बन्जी जम्पहरू निर्माण हुँदैछ, सेमिनार हलहरू सिद्ध गुफामा पुग्ने होप वेजहरू बन्दैछ, हामी त्यहाँबाट थोरै माथि पुगेपछि गुम्बामा पुग्न सक्छौँ, त्यहाँ बौद्ध गुम्बा एउटा आकर्षक मन्दिर गुम्बा भनौँ, अवलोकेश्वर गुम्बा पनि त्यहाँ हेर्न सकिन्छ, त्यसपछि हामी फेरि तल झऱ्यौँ उत्तरतिर तल झऱ्यौँ भने एसियाको सबैभन्दा ठुलो गुफा सिद्ध गुफा हेर्न सकिन्छ, त्यो अति ठुलो छ, त्यो गुफामा पुगेपछि हामी अचम्म मान्नुपर्ने अवस्था देखिन्छ, लामो पनि छ, फेरि त्यसपछि हामी यता पूर्वतिर लाग्यौँ भने पिकनिक स्पोटहरू, त्यसपछि त्यहाँ राधाकृष्ण मन्दिर तिन डाँडा रमणीय ठाउँहरू देखिन्छ, त्यस्तै यो बाघ अनुसन्धान केन्द्र एकदमै उन्नत जातका बाख्राहरूको पनि एउटा यो बाख्रा पालनको ठाउँ पनि हेर्न सकिन्छ कृषि क्षेत्रको लागि, सिल्क फार्महरू हेर्न सकिन्छ, अनि त्यस्तै बन्दीपुर एउटा कला संस्कृतिले पनि भरिपूर्ण ठाउँ हो, यहाँ धेरै चाहिँ कला संस्कृतिहरू छन्, अब मगर होमस्टेहरू गुरुङ होमस्टेहरू कला संस्कृति सहितका अर्ग्यानिक खानेकुराहरूको सहितको चाहिँ हामीले त्यो होमस्टेहरूको आनन्द लिन पनि सक्छौँ, यसरी अब हामी त्यसपछि हाम्रो यहाँ पदमार्गहरू छ, हामी बन्दीपुरबाट हामी छिङ्केश्वरीबाट मनोकामना त्यसपछि गोर्खा दरबार अनि लिङ्गली कोट र अनि भानु जन्मस्थल हुँदै बन्दीपुर आउने दुई दिनको पदमार्गको पनि हामीले विकास गरेका छौँ, समग्रमा बन्दीपुर एउटा पुरानो ऐतिहासिक सहर, त्यहाँ आएपछि धेरै कुराहरू हामीले चाहिँ अवलोकन गर्न सकिन्छ, जुन प्राकृतिक रूपमै एकदमै धेरै प्राकृतिक कुराहरू छ, अनुभव गर्न सकिन्छ, रमणीय छ। पहाडको पहाडकी रानीले उपनामले परिचित, एकदमै सुन्दर र जहाँ चाहिँ कहिले पनि गर्मी नगर्मी न जाडो, अनन्त बसन्तको क्षेत्र बन्दीपुर, शीतलताको अनुभव हुने। त्यहाँ पुगेपछि छुट्टै कहाँ पुगियो जस्तो पहाडको कुनामा पुगेर आनन्द लिने चाहिँ एउटा रमणीय ठाउँ भएको हुनाले म सबै रेडियो नेपालमा सबै हाम्रा देशका आन्तरिक या बाह्य सबै पर्यटकहरूलाई देशवासीहरूलाई एकपटक बन्दीपुर आउन र हामीले भिजिट 2025 फेरि यो पर्यटकहरूको लागि चाहिँ हामीले धेरै यो 15% छुट दिने
हुन्छ। अध्यक्ष आज समय अभावले यहाँसँग कुराकानी गर्न पाएनौ। एउटा रमणीय सुन्दर पर्यटकीय स्थल बन्दीपुरको बारेमा फेरि पनि आगामी अन्य कार्यक्रममा पनि कुराकानी गर्नेछौ। समय दिनुभयो यहाँलाई धन्यवाद।
हजुर धेरै धेरै धन्यवाद हजुर। रेडियो नेपाल हाम्रो बन्दीपुरका सबै कुराहरू जानकारी गराउने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।
आभार। हस् धन्यवाद। आजको रूपान्तरणमा हामीले कुराकानी गर्यौं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापासँग। यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु।